नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौ मुख्य खबरका शीर्षकहरूबाट।
एआईजीमा बढुवाका लागि 11 जना डीआईजीको नाम सिफारिश, नवराज सिलवाल परेनन्।
क्लीन फिड नीति लागू गर्नबाट सरकार पछि हट्यो, आन्दोलन गर्ने केबल टीवी संचालकको चेतावनीले सरकारको निर्णय फिर्ता।
सोलुखुम्बुमा जंगली च्याउ खाँदा 4 जना बिरामी, 3 जना उपचारपछि घर फर्किए, 1 जनाको फाप्लुमा उपचार हुँदै।
टर्कीमा 7,000 भन्दा बढी कर्मचारी बर्खास्त, सरकार ढाल्न सहयोग गरेको आरोप।
र 23 वर्ष मुनिको एसिया कप छनौट फुटबलमा नेपाल र यूएई खेल्दै।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल शेयर कारोबार गर्न आस्बा आस्बा भन्छन् सबैले, यो आस्बा भनेको के हो?
आस्बा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक अमाउन्ट, अर्थात् ग्राहकले शेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर शेयर दरखास्त दिने व्यवस्था हो। आस्बाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट शेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नि, नेपालभर शाखा सञ्जाल भएको नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्बा प्रणालीमा आबद्ध हुने। आस्बा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रहरी प्रधान कार्यालयले 11 जना डीआईजीलाई एआईजीमा बढुवा गर्न गृह मन्त्रालयलाई सिफारिश गरेको छ। मन्त्री परिषदको बैठकले 11 जना एआईजी रहने निर्णय गरेपछि प्रहरी प्रधान कार्यालयले 11 डीआईजीको नाम एआईजीका लागि सिफारिश गरेको हो। आईजीपीको दावेदार मानिएका नवराज सिलवाल भने एआईजीमा सिफारिश भएनन्। सर्वोच्च अदालतमा सिलवालले आफूलाई आईजीपी नियुक्त गर्नुपर्ने भन्दै हालेको मुद्दा विचाराधीन दिन रहेको भन्दै उनलाई एआईजीमा सिफारिश नगरिएको हो। एआईजीको सिफारिशमा परेका डीआईजीहरूमा बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधव प्रसाद जोशी, विजयलाल कायस्थ, कमल सिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजय कुमार भट्ट छन्। यस्तै प्रहरी प्रधान कार्यालयले 15 जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिश गरेको छ। डीआईजी र एआईजीमा बढुवा सिफारिश हुनेहरूको नामावली उज्यालो अनलाइनमा पढ्न सकिनेछ।
उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराले संविधान संशोधनपछि मात्र 2 नम्बर प्रदेशको चुनाव गरिने बताउनु भएको छ। आज बिहान प्रेस सेन्टर दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा उहाँले संविधान संशोधनपछि मात्र 2 नम्बर प्रदेशमा चुनाव गरिने बताउनु भएको हो। संविधान संशोधन गर्नका लागि नेकपा एमाले पनि साथ दिनुपर्ने उहाँको भनाई छ। उहाँले सबै दललाई सहमतिमा ल्याएर मात्र चुनाव गराउन यसअघि सरकारले 2 नम्बर प्रदेशको चुनावको मिति सारेको स्पष्ट पार्नुभयो।
ललितपुर महानगरपालिकाले आर्थिक वर्ष 2074-75 लागि 3,22,91,10,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। आज शुरू नगरसभामा ललितपुर महानगरपालिकाले चालूतर्फ 43,12,07,000 र पूँजीगततर्फ 2,79,78,23,000 बजेट प्रस्ताव गरेको हो। बजेट सार्वजनिक गर्दै मेयर चिरीबाबु महर्जनले सार्वजनिक सेवा प्रवाहमा सुधार गर्ने, दिगो शहरी पूर्वाधार विकास र वैकल्पिक ऊर्जा प्रवर्धन, सांस्कृतिक सम्पदा संरक्षण र पुननिर्माणमा जोड़ दिइने बताउनुभयो। उहाँले पर्यटन विकासको माध्यमबाट आर्थिक विकास, वातावरण मैत्री स्थानीय शासन, सरसफाई, बाल मैत्री स्थानीय शासन व्यवस्था, लैंगिक समानता तथा समावेशी विकास र वडालाई विकासको केन्द्रबिन्दु बनाउने बताउनुभयो। यस्तै पुलचोकदेखि बागमती पुलसम्म 1.4 किलोमिटरको फ्लाइओभरको सम्भाव्यता अध्ययन शुरू भइसकेको पनि उहाँले जानकारी दिनुभयो। यसै गरी मोनोरेल सञ्चालनका लागि काठमाडौँ महानगरपालिकासँग समन्वय गर्ने, सवारी चाप बढ़ी हुने गुवारको साद्दो बाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गर्ने, शंखमूलमा विद्युतीय शब्दाह गृह निर्माण गर्ने, महानगरका ठाउँ ठाउँमा मोबाइल शौचालय निर्माण गर्ने लगायत नीति तथा कार्यक्रममा समावेश गरिएको छ।
विदेशी च्यानलमा विज्ञापन देखाउन नपाइने क्लीन फिड नीतिबाट सरकार पछि हटेको छ। सूचना तथा संचार मन्त्रालयले आज सूचना जारी गरेर भोलिदेखि लागू गर्ने भनिएको क्लीन फिड नीति तत्कालका लागि स्थगित गरिएको जनाएको छ। नीतिका सम्बन्धमा केही कार्यको सम्पादन हुन बाँकी रहेकाले तत्कालका लागि यो स्थगित गरिएको सूचनामा उल्लेख छ। यो नीति लागू भएपछि केबल तथा डीटीएचहरूले विज्ञापन रहितका विदेशी च्यानल नेपालमा प्रसारण गर्नुपर्ने थियो। सरकारले नीति फिर्ता लिनुपर्ने भन्दै केबल टीभी संचालकहरूले भोलिदेखि आन्दोलन गर्ने चेतावनी दिएपछि सरकार पछि हटेको हो। सरकारले क्लीन फिड नीति कार्यान्वयन गरेरै छाड्ने दावी गरे पनि सरकार व्यवसायीको दबावमा निर्णय कार्यान्वयनबाट पछि हटेको नेपाली विज्ञापनकर्ताले आरोप लगाएका छन्। नेपालमा प्रसारण हुने विदेशी च्यानलका विज्ञापन रहितका देखाउँदा ती च्यानलबाट आउने विज्ञापन नेपालको विज्ञापन एजेन्सी र टीभी संचालकले पाउने थिए, जसबाट नेपालको अर्थतन्त्रलाई समेत फाइदा पुग्ने थियो। सरकारले एक वर्ष अघि नै नीति तयार पारेर लागू गर्ने घोषणा गरेको भए पनि केबल टीभी संचालकले भने तत्काल क्लीन फिड लागू गर्न नसकिने अडान राख्दै आएका थिए।
जंगली च्याउ खाँदा सोलुखुम्बुमा चारजना बिरामी भएका छन्। सोलुखुम्बुको सोलुदुतकुण्ड नगरपालिका तीन तामाखानीमा काठ काट्ने काम गर्दै आएका उनीहरू जंगली च्याउ पोलेर खाँदा बिरामी भएका हुन्। तामाखानीको पीके खोपको जंगलमा स्याउ खाएर बिरामी भएका मध्ये एकजनाको चिन्ताजनक अवस्थामा जिल्ला अस्पताल फाप्लोमा उपचार भइरहेको छ। तीनजना भने उपचारपछि घर फर्किएका तामाखानी स्वास्थ्य चौकीका अहेब नन्दबहादुर घरतीले बताउनुभयो।
रसुवाको 90% खानेपानीमा कोलिफर्मको जीवाणु फेला परेको छ। रसुवाका पाँचवटा गाउँपालिकाको विभिन्न ठाउँमा संकलन गरिएको पानी परीक्षण गर्दा मानव स्वास्थ्यका लागि हानिकारक दिशामा पाइने जीवाणु कोलिफर्म भेटिएको हो। पार्वतीकुण्ड गाउँपालिकाको गतलाङ, नौकुण्डको भोरले र सरमथली, गोसाईकुण्डको धुन्चे, स्याफ्रुबेसी कालिकाको कालिकास्थान र उत्तरगया गाउँपालिकाको बोगटीटारमा रहेको मुहानको पानी परीक्षण गरिएको थियो। जिल्ला स्वास्थ्य कार्यालय रसुवाले 10 मुहानबाट संकलन गरिएको पानीको नमूना परीक्षण गर्दा सबै ठाउँमा कोलिफर्मको जीवाणु भेटिएको कार्यालय प्रमुख डाक्टर झलक गौतमले बताउनुभयो। वर्षायाम शुरू भएसँगै पानीको अवस्थाको बारे अध्ययन गर्न पानीको परीक्षण गरिएको कार्यालयले जनाएको छ।
महाराजगंज स्थित त्रिवी शिक्षण अस्पताललाई जापान सरकारले झण्डै 70 करोड़ बराबरको स्वास्थ्य उपकरण सहयोग गर्ने भएको छ। अस्पतालका निर्देशक डाक्टर दीपक महराले आगामी डिसेम्बरमा उपकरण अस्पतालमा आइसक्ने बताउनुभयो। रकमको सट्टा उपकरण भएमा अस्पताललाई सहज हुने प्रस्ताव राखेकाले त्यसै अनुरूप जापान सरकारले सहयोग गर्न लागेको महराको भनाइ छ। उहाँका अनुसार एमआरआई मेसिन, स्तन क्यान्सर जाँच गर्ने मेमोग्राम मेसिन, अल्ट्रासाउण्ड लगायत अरू शल्यकक्षमा प्रयोग हुने उपकरण जापानले सहयोग गर्नेछ।
निजी आवास पुनर्निर्माणले पछिल्लो समय गति लिन थालेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईले जनाएको छ। आर्थिक वर्ष 2073-74 को अन्तिम दिन अर्थात आजसम्म दोस्रो किस्ता लिने लाभग्राहीको संख्या 50,000 नागेको छ। दोस्रो किस्ता लिनेको संख्या 51,589 पुगेको इकाईले जनाएको छ। त्यस्तै तेस्रो किस्ता 2,590 जनाले लिएका छन्। केन्द्रीय आयोजना कार्यान्वयन इकाईका अनुसार 5,94,150 जनाले पहिलो किस्ता लिइसकेका छन्। अहिलेसम्म पहिचान भएका 7,49,796 लाभग्राही मध्ये 6,28,822 जनासँग अनुदान सम्झौता भइरहेको छ।
दाङमा बहुमूल्य जड़ीबुटी श्रीखण्ड र मालागिरीको पकेट क्षेत्र बनाउन शुरू गरिएको छ। यो वर्षदेखि 7 हेक्टरमा श्रीखण्डको र 9 हेक्टर वन क्षेत्रमा मालागिरीको बिरूवा लगाई पकेट क्षेत्र निर्माण शुरू गरिएको हो। जिल्ला वन कार्यालयले चालू आर्थिक वर्ष 2073-74 श्रीखण्ड र मालागिरीको पकेट क्षेत्र बनाउन शुरू गरेको हो। जड़ीबुटी स्वीकृत कार्यक्रम अन्तर्गत बहुमूल्य श्रीखण्ड र मालागिरीको पकेट क्षेत्र निर्माण शुरू गरिएको वन कार्यालय दाङले जनाएको छ।
अगखाँचीका किसानले दूध बेचेर वार्षिक झण्डै 7 करोड़ रूपियाँ आमदानी गरेका छन्। दैनिक 4,000 लिटर दूध संकलन हुने अर्घखाँचीका किसानले वार्षिक झण्डै 7 करोड़ रूपियाँ आमदानी गरेका जिल्ला पशु सेवा कार्यालयले जनाएको छ। व्यावसायिक रूपमा गाई तथा भैंसी पालनमा युवा सक्रिय भएपछि दूधमा आत्मनिर्भर बनेको अर्घखाँचीमा 100 भन्दा धेरै दुग्ध उत्पादक समूह गठन भएका छन्।
रोहन गुरूङ नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा विजयी हुनुभएको छ। आज बिहान भएको मतगणना अनुसार उहाँले अर्का प्रत्याशी विमल ढकाललाई 93 मतले पछि पार्नुभएको हो। अध्यक्षमा विजयी गुरूङले 434 र पराजित ढकालले 341 मत ल्याउनुभयो। एमाले निकट व्यवसायी गुरूङलाई माओवादी निकट व्यवसायीको समेत साथ थियो। दोस्रो कार्यकाल अध्यक्ष बन्ने दाउमा रहेका कांग्रेस निकट व्यवसायी ढकाललाई मधेस केन्द्रित दलको समर्थन भए पनि आफ्नै कार्यकालका महासचिवसँग पराजित हुनुभएको हो। सातजना पदाधिकारी रहेको संघमा द्वितीय उपाध्यक्ष र कोषाध्यक्ष बाहेक सबै गुरूङ समूहबाट विजयी भएका छन्। सीधाकुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्ट र मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
घर इटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुसीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौं। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भासिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौं। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौं। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौं।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
शिक्षा सँगै संस्कार पनि, अध्ययन सँगै अवसर पनि।
कलेज अफ सेन्ट्रल स्टेट इन्टेन्सिभ इन्टरनेशनल एकेडेमी कालीमाटी काठमाडौँमा कक्षा 11 को लागि साइन्स, म्यानेजमेन्ट र ह्युमेनिटी समूहमा भर्ना खुल्यो।
मुख्य विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, जर्नलिजम, सोसियोलोजी, पपुलेसन स्टडिज र कानून पढाइ हुने यस कलेजमा विशेष छात्रवृत्तिका साथै होस्टल तथा यातायातको पनि राम्रो व्यवस्था रहेको छ।
थप जानकारीका लागि कलेज अफ सेन्ट्रल स्टेट कालीमाटी काठमाडौँ
फोन नम्बर 01-4278-342 42-78-965।
तपाई अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले एआईजीमा बढुवाका लागि 11 डीआईजीको नाम सिफारिश, नवराज सिलवाल परेनन्, क्लीन फिट नीति लागू गर्नबाट सरकार पछि हट्यो, आन्दोलन गर्ने केबल टीभी संचालकको चेतावनीले सरकारको निर्णय फिर्ता लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, रोजगारीका लागि विदेश गएका धेरैसँग घर फर्किँदा कति कमाई भयो र खर्च कति भयो पत्तो हुँदैन। परदेशीका श्रीमती र परिवारका अरू सदस्यले यस्तो रकमको मात्र हर हिसाब राख्ने हो भने कमाई र खर्च कति भयो भन्ने प्रश्न हुन्छ। हातमा नगद नभए पनि खर्चको विवरण पाउँदा परदेशीलाई चित्त बुझाउने बाटो पनि मिल्छ। सञ्जिता देवकोटाको रिपोर्ट।
फर्स्ट अफ अल मलेसियाबाट पैसा पठाउनु हुँदाखेरि मैले घर खर्चको लागि 1-2 हजार राखेँ। त्यसपछि घरमै म बुवालाई सासूससुरालाई लिएर दिएँ। अनि त्यसपछि दिइसकेपछि यहाँ ऋण तिर्नुभयो। त्यसपछि ऋण तिरिसकेपछि ऋण तिरी उक्रियाको त्यसपछि ब्याजमा लगाएँ अनि बचत छुट्यायो। यताउता बचत राखिसकेपछि अनि के अरे भएको जति सबै ब्याजमा।
रामेछाप नगरपालिका 5 की कौशिला सुनार, विदेशबाट श्रीमानले पठाएको रकमको खर्च र बचतको हरिसाब बताउँदै। उहाँका श्रीमान उमेश मलेसिया गएको 3 वर्ष भयो। श्रीमानले पठाएको रकमको हरिसाब भन्न सकिएन भने पछि अप्ठ्यारो हुन्छ। घर फर्किँदा श्रीमानले सोधीखोजी गर्छन्। यति रकम यहाँ खर्च भयो र यहाँ बचत भएको छ भनेर भन्न सकेमा श्रीमानले अनावश्यक शंका गर्ने ठाउँ पनि हुँदैन। हुन पनि खाडीको गर्मीमा खलखली पसिना बगाएर कमाएको रकमको हरिसाब खोज्नु स्वाभाविकै हो। त्यसैले कौशिला श्रीमानले विदेशबाट पठाएको रकमको एक एक हिसाब राख्नुहुन्छ। हरिसाब राख्ने खाता नै छ उहाँसँग। श्रीमानले प्रश्न गरिहाले उहाँले बनाएको खाताले नै त्यसको जवाब दिन्छ।
किनभने उताबाट हस्बेन्ड आइसकेपछि किनकि सोध्नुहुन्छ, मैले त्यत्रो पैसा कमाएँ तैँले के गरिस्, कता लाइस भन्छ कि भनेर भन्नुहुन्छ भनेर मैले त्यसरी नै त्यसो भन्नुभन्दा अगाडि यो लिस्ट हेर्नुहोस्
ऋण तिरेर बचेको रकम उहाँले बचत पनि गर्नुभएको छ। आफ्नो र छोरीका लागि खर्च उहाँले घरमै पालेका कुखुरा बाख्रा बेचेरै पुर्याउनुहुन्छ।
आफ्नो जस्तो छ म त्यस्तैमा चलाउँछु, तपाईँले पठाएको ऋण मैले सबै लिस्टमा छ हेर्नु।
परदेशमा कमाएको रकम सही ठाउँमा सदुपयोग गर्ने रामेछापकी कौशिलाको यो बानीलाई गाउँका अरू महिलाले पनि सिको गरेका छन्। उहाँकी छिमेकी बबिता सुनारले पनि हिजो आज श्रीमानले विदेशबाट पठाएको रकमको हर हिसाब राख्न थाल्नु भएको छ। पहिले पहिले कहाँ कति खर्च भयो याद नभए पनि हिजो आज खर्चको विवरण राख्न थालेपछि श्रीमानले कमाई मागे पनि सजिलै जवाफ दिन सकिन्छ भनेर बबिता ढुक्क हुनुहुन्छ।
82,000 पठाउनु भएको थियो अनि 32,000-33,000 गहना बनाए अनि उपर घरमा अलिअलि दिएर अनि आफूले खर्च राखेको पनि बाहिर लगाए।
परदेशीका श्रीमतीले मात्र होइन परिवारका अरू सदस्यले पनि कमाईको हिसाब राख्न थालेका छन्। रामेछापकै हिरालाल सुनारले पनि छोराले पठाएको रकमको हिसाब राख्ने गर्नुभएको छ। उहाँका जेठो छोरा साउदी गएको 14 महिना भयो।
भोलिको दिनमा ऊ दुःख गरेर कमाएको रकमहरू हामीले यहाँ आएर चाहिँ छोराले कमा भनेर हामीले सिध्याउनु त मिलेन। त्यही कारणले गर्दा उसको पनि बचत रहिरहनु पर्यो, बचत हुनु पर्यो उसको पनि। ऊ भोलि आएर चाहिँ जस्ताको तस्तै विदेश गएर चाहिँ दुःख गरेर कमाएर ल्याए, जस्ताको तस्तै घरमा आउँदाखेरि भयो भने के फाइदा भयो त होइन।
परदेशमा पसिना बगाएर कमाएको रकमको हरिसाब दुरुस्तै हेर्न पाउँदा परदेशी पनि खुशी हुने भए। पहिले पहिले व्यापारी बैंक तथा साउ महाजनले मात्रै हरिसाब राख्थे, तर हिजो आज परदेशीका घरमा पनि हिसाब किताब राख्ने चलन बढेको छ। त्यसो गर्दा घर चलाउने र कमाउनेको पारिवारिक सम्बन्ध पनि राम्रो हुन थालेको छ। गाउँ गाउँमा चलाइने वित्तीय साक्षरताको कक्षाले बचत गर्नुपर्छ भन्ने ज्ञान बाँडिएको छ। यसबाट धेरै महिलाले बचत गर्ने बानी बसालेका छन्।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। इलाममा मानव बेचबिखन तथा ओसार पसारका घटना बढेका छन्। गएको आर्थिक वर्षमा 647 जना मानव बेचबिखन तथा ओसार पसारमा परेकामा यो वर्ष संख्या बढेर 770 पुगेको माइती नेपाल पशुपति नगर इलामका संयोजक होम ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार भारतका सिलगढ़ी, मिरिक, सुकिया, दार्जीलिङ, सिक्किम लगायतका ठाउँमा बेचबिखनमा परेका 20 जनालाई उद्धार गरिएको छ। इलाममा 117 जना हराएको निवेदन परेकोमा 31 जनालाई उद्धार गरेर परिवारको जिम्मा लगाइएको पनि संयोजक ढकालले जानकारी दिनुभयो।
मेरो पनि भन्नु छ।
काठमाडौँको सामाखुसीमा हिजो दिउँसो परेको पानीको भलमा एक स्कूले छात्रा बगेको भिडियो सहितको खबर उज्यालो अनलाइनमा देखेर कल्पना श्रेष्ठले हाम्रो फेसबुकमा लेख्नु भएको छ, घाम लाग्यो भने धुलो र धुवाँले बाटो हिँडिन सक्नुहुन्छ अनि 20 मिनट पानी पर्यो भने मान्छे बग्ने गरी जलमग्न हुन्छ यो काठमाडौँ। खै कसलाई सुनाउने हो हाम्रो यो पीडा त भोग्नेहरूलाई मात्रै थाहा छ।
काफ्ले बल्लभ फेसबुकमा नै लेख्नुहुन्छ, समयमा नै काम नसक्ने ठेकेदार र समय थपिरहने, चाँडै काम सक्नुपर्छ भन्ने चेत नभएका सड़क विभागका कर्मचारीको चेत कहिले आउला, के विपत्ति आफैलाई पर्नुपर्ने हो।
यसै सन्दर्भमा उज्यालोमा प्रकाशित काठमाडौँका मेयरलाई प्रश्न यो भिडियो हेर्नुभयो शीर्षकको विचार पढेर लालबहादुर पाक्रिन ट्वीट गर्नुहुन्छ, काठमाडौँ महानगरपालिकालाई तत्काल यो दुरावस्थाबाट मुक्त गर्ने पहल गरियोस् मेयर साहब, नागरिकलाई खास चाहिएको यस्तै कुरा हो, ई टोयलेट होइन।
तर शंकर भट्टराईले फेसबुकमा लेखेका विचार फरक छन्। उहाँ भन्नुहुन्छ, मेयर भएको यति छोटो समयमै यस्तो भएन उस्तो भएन भनेर दबाब दिनुभन्दा पनि सबैले सहयोग गरे समस्याको समाधान हुने थियो कि।
सरिता भण्डारीको ट्वीट छ, हाम्रो देशमा वर्षमा हजारौं इन्जिनियरहरू उत्पादन हुन्छन् तैपनि देशको राजधानीकै बाटोको अवस्था नाजुक छ, यो दोष कसलाई दिने, सरकार कि विश्वविद्यालयलाई।
अनि प्रवेश थापा सोध्नुहुन्छ, सायद बजेट परिचालन गर्ने ठाउँ भेटेनन् होला देशका नेता र कर्मचारीले, त्यही भएर बजेट सक्न विदेश भ्रमणमा छन्। तर देशको विकास निर्माणको हालत चाहिँ यस्तो छ, त्यसरी खर्च गरिने पैसा विकासका कामलाई छिटै सक्ने गरी लगानी गर्न सकिन्न र।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सुफल काफ्ले र मोहन पौडेल, सीधा कुरा प्रष्ट विचार। यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
भर्ना खुल्यो।
अन्तर्राष्ट्रिय संगठन डन बोस्को इन्स्टिच्युट अन्तर्गत सञ्चालित नेपाल डन बोस्को माध्यमिक विद्यालय सिद्धिपुर लुबु रोड ललितपुरमा कक्षा एघारमा विज्ञान व्यवस्थापन तथा मानविकी संकायमा भर्ना खुल्यो।
विज्ञान संकायमा फिजिक्स एण्ड बायोलोजी,
व्यवस्थापन संकायमा होटल म्यानेजमेन्ट,
मानविकी संकायमा मास कम्युनिकेशन।
छिटो गर्नुहोस्, 50% सम्मको छात्रवृत्तिको व्यवस्था छ। सम्पर्कको लागि नेपाल डन बोस्को माध्यमिक विद्यालय सिद्धिपुर लुबु रोड ललितपुर,
फोन 55 81 283 22 30 230।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44 28 242 44 28 242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी, कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि, निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू:
वस्तुगत र विषयगत दुवै खण्डको पुरै कक्षा एक महिनामा सम्पन्न गरिने,
कक्षा सुरु हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमुना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमुना परीक्षा गराई फिडब्याक दिइने,
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने,
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने,
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक दुईजनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने,
होस्टलको पनि व्यवस्था छ।
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली, बागबजार, काठमाडौँ नेपाल, सम्पर्क 01 42 46 024 42 9301।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब विदेशको खबर। टर्की सरकारले फेरि 7,000 भन्दा धेरै कर्मचारी बर्खास्त गरेको छ। बर्खास्त हुनेमा धेरै प्रहरी, मन्त्रालयका कर्मचारी तथा शिक्षकहरू छन्। गएको वर्ष भएको कुको प्रयासमा सहयोग गरेको आरोपमा उनीहरूलाई बर्खास्त गरिएको हो। न्यायपालिका, प्रहरी तथा शैक्षिक संस्थासँग जोड़िएका सरकारी संस्थाहरूलाई शुद्धिकरणका लागि भन्दै त्यहाँ सरकारी कर्मचारीलाई बर्खास्त गर्ने अभियान चलाइएको थियो। टर्कीमा गएको वर्ष आजकै दिन सत्ता परिवर्तनको असफल प्रयास भएको थियो। कुको प्रयासपछि टर्कीमा 1.5 लाख भन्दा बढ़ी कर्मचारीलाई सेवाबाट बर्खास्त गरिएको छ भने 50,000 जनालाई पक्राउ गरिएको बीबीसीले जनाएको छ। टर्की सरकारले देशको सुरक्षाका लागि यस्तो गरिएको बताउँदै आएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। 23 वर्ष मुनिको एसिया कप फुटबल छनौटमा नेपालले अहिले संयुक्त अरब इमिरेट्ससँग खेलिरहेको छ। युएईमा केही बेर अघि शुरू भएको खेलमा युएईले 1 गोल गरेको छ। समूहका सबै टीम बलिया रहे पनि नेपालले समूह विजेता बन्दै च्याम्पियनमा छनौट हुने लक्ष्य राखेको नेपालका प्रशिक्षक राजु काजी साक्यले बताएका छन्। प्रतियोगिताको समूह डीमा रहेको नेपालले पर्सी उज्बेकिस्तानसँग र बुधबार लेबनानसँग खेल्नेछ। अर्को वर्ष चीनमा हुने एएफसी 23 वर्ष मुनिको एसिया कप छनौटमा सहभागी 40 टोलीलाई 10 समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका विजेता र 10 समूहबाट उत्कृष्ट 5 उपविजेता फाइनलको लागि छनौट हुनेछन्।
स्पेनकी गार्वाइन मुगुरुजा विम्बल्डन टेनिसको उपाधि जितेकी छन्। अमेरिकी भेनस विलियम्सलाई 7-5 र 6-0 हराउँदै स्पेनकी मुगुरुजाले पहिलो पल्ट विम्बल्डन टेनिसको उपाधि जितेकी हुन्।
खबरको सिलसिला यति नै। आज शनिबार, सधैँको शनिबार जस्तै रंगदर्पणको पालो। रंगदर्पण लिएर आइपुग्नु भएको छ साथी अर्जुन पोखरेल।
आजको रंगदर्पण आदिकवि भानुभक्त आचार्यको सम्झनामा भएको भानु संगीत लहरी कार्यक्रममा केन्द्रित छ।
भर्जनमा घाँस तिर मन्दी धन कमायो, नाम केही रहोस् पछि भनेर कुवा खनायो। हामीले त यसरी पढ्ने गरेका थियौ, आज कलाकारहरूले कसरी प्रस्तुत गर्नुहुन्छ?
यसअघि कविताहरू यसै गरी संगीत बिना नै वाचन गरिन्थ्यो। तर आदिकवि भानुभक्त आचार्यको 204 जन्म जयन्तीको अवसर पारेर हिजो काठमाडौँमा फरक ढंगले कविता वाचन गरियो। भानु संगीत लहरी नाम दिइएको यो कार्यक्रममा कवितालाई संगीतको ताल र सुरमा गीत जस्तै गाएर सुनाइयो। बिहिबार भानुभक्त आचार्यको 204 जन्म जयन्ती धुमधामसँग मनाइयो। तर हिजो भने उहाँको जन्म जयन्तीको अवसरमा अहिलेसम्म भएका भन्दा छुट्टै तरिकाले कार्यक्रम गर्ने मेलोमेसो जुटाएको थियो राष्ट्रिय नाचघर र भानु प्रतिष्ठानले। कार्यक्रममा 10 भन्दा धेरै कवितालाई गीतको शैलीमा गाइयो। आदिकवि भानुभक्त आचार्यका कविताबाट शुरू भएको भानु संगीत लहरीमा लेखनाथ पौड्याल, युगकवि सिद्धिचरण श्रेष्ठ, माधव प्रसाद घिमिरे हुँदै अहिलेका नयाँ पुस्ताका कविका कवितालाई संगीतको साथमा गाइयो। भानुभक्तका कविता गीतको शैलीमा गुन्जिरहे। विक्रम सम्मत 1871 साल असार 29 गते तनहुँको चुँदी रम्घामा जन्मिएका भानुभक्तलाई नेपाली प्राथमिक कालका प्रतिनिधि कवि मानिन्छ। रामायणलाई नेपाली भाषामा अनुवाद गर्ने विशाल काम भानुभक्तबाटै सम्भव भएको थियो। नेपाली भाषाको सुरुवाती साहित्यमा भानुभक्तको योगदान अतुलनीय रहेको भन्दै उहाँलाई आदिकविको उपाधि दिइएको छ। प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षा लगायतका कृतिका पाण्डुलिपिलाई साहित्यकार मोतीराम भट्टले प्रकाशित गरेपछि भानुभक्त नेपाली साहित्यमा चिनिनु भएको हो। उहाँको सम्झनामा वर्षैभरि विभिन्न कार्यक्रम त हुन्छन्, तर जन्म जयन्तीको अवसरमा हुने कार्यक्रम झनै विशेष हुन्छन्। हिजो भएको कार्यक्रममा भानुभक्तलाई सम्झन राष्ट्रकविको गौरी खण्डकाव्यलाई पनि गीतको शैलीमा प्रस्तुत गरियो। शिखरिणी, मन्दाक्रान्ता, मालिनी, सरगधरा जस्ता 13 शास्त्रीय छन्दको अनुपम उदाहरण आदिकवि भानुभक्त आचार्यका साहित्य कृतिमा भेटिन्छन्। छन्दका कविता वाचन गर्नु आफैमा गाह्रो काम हो। मन्दाक्रान्ता छन्दमा रहेको युग कवि सिद्धिचरण श्रेष्ठको परिचय कवितालाई पनि भानुभक्तलाई सम्झिँदै गीतकै लयमा गुन्जाइयो।
सहुनलाई सिपालु भैरी नै होस् तर छु बहुतै दिनमाथि दयालु।
छन्दमा वाचन हुने कवितालाई आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसरमा संगीत दिएर गीतको लयमा ढाल्न कलाकारहरूले निकै मेहनत गर्नु पर्यो। तर कलाकारहरूको मेहनत सफल भएकोमा छेवैमा बसेका कायम मुकायम प्रधान न्यायाधीश गोपाल पराजुली र संस्कृतिविद सत्यमोहन जोशी मुसुमुसु हाँस्दै हुनुहुन्थ्यो। कवितालाई गीतमा ढालेकोमा सत्यमोहन जोशीले खुलेर प्रशंसा गर्नुभयो।
आफ्नै मौलिकता भएको छन्दमा आबद्ध गरेका यी गीत लोक लहरीहरू लाई यसरी प्रस्तुत गर्दाखेरि यसले एउटा यस्तो किसिमको सन्देश दिइराखेको छ कि हामीले आफ्नो मौलिकता, आफ्नो पहिचान कायम गर्नको निमित्त अध्ययन अन्वेषण गर्नुपर्ने कुरो मैले आज चाहिँ आत्मसात गरे।
विभिन्न कविका कवितालाई संगीतमा लिपिबद्ध गरेर गीतको लयमा गाएका कलाकारहरूले एकातिर भानुभक्तको जन्म जयन्ती विशेष बनाएका छन् भने अर्कातिर साहित्यको नयाँ प्रयोगमा पनि सफल भएका छन्।
विश्वास घाती मन चाहिदैन आडम्बरी जीवन चाहिदैन।
रंग दर्पण सँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
एआईजीमा बढ़ुवाका लागि 11 जना डीआईजीको नाम सिफारिश, नवराज सिलवाल परेनन्।
क्लीन फिट नीति लागू गर्नबाट सरकार पछि हट्यो, आन्दोलन गर्ने केबल टीभी संचालकको चेतावनीले सरकारको निर्णय फिर्ता।
सोलुखुम्बुमा जंगली च्याउ खाँदा 4 जना बिरामी, 3 जना उपचारपछि घर फर्किए, 1 जनाको फाप्लुमा उपचार हुँदै।
टर्कीमा 7,000 भन्दा बढी कर्मचारी बर्खास्त, सरकार ढाल्न सहयोग गरेको आरोप।
र 23 वर्ष मुनिको एसिया कप छनौट फुटबलमा नेपाल र यूएई खेल्दै।
उज्यालो को मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै रुबिना श्रेष्ठ र सुनिता पहरी बिदा हुन्छौ। नमस्कार।